नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया,
स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
लिम्पिया धुरासँगै सुस्ताको सीमा विवाद पनि समाधान गर्ने सरकारको गृह कार्य, अरूको एक इन्च भूमि पनि नचाहिने संचार मन्त्री बास्कोटाको भनाई।
हामीलाई कसैको एक इन्च जमिन चाहिँदैन, हाम्रो प्रमाणले पुग्दैन भने अरूको जमिनमाथि हामी दावा गरिरहेका छैनौं।
भूमि सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सरकारको स्वीकृति, गुठी विधेयक पनि एकीकृत विधेयकमै समेटिने।
विवाह पञ्चमीका लागि अयोध्याबाट हिँडेको जन्ती जनकपुर धाम आइपुग्यो, भोलि राष्ट्रपतिले स्वागत गर्ने।
नयाँ दिल्लीमा वायुको गुणस्तरमा सुधार, भिजिबिलिटीको अवस्था पनि सहज बन्दै।
र साग अन्तर्गत आज भएको महिला भलिबलमा नेपाल भारतसँग पराजित, फिफा वरियतामा नेपाल 3 स्थान तल झर्यो।
मेरो जीवन, मेरो शरीर, मेरै अधिकार।
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार।
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
सनराइज बैंकको स्वास्थ्य योजना, फाइदै फाइदा क्या कायदा, सनराइज बैंकको स्वास्थ्य योजना, खातावालालाई स्वास्थ्यको बीमा, दुर्घटना हुँदा स्वास्थ्यको बीमा, अस्पतालमा भर्ना हुँदा को स्वास्थ्य बीमा, एकपल्ट बुझ्नै पर्यो नि, सनराइज बैंकमा जानै पर्यो नि, सनराइज बैंक
सनराइज बैंक, हामी सँगसँगै।
नेपाल पोलिटेक्निक इन्स्टिट्युट भरतपुर चितवनमा बीई सिभिल र बीई इलेक्ट्रिकल अध्ययनको खोजीमा रहेका विद्यार्थीहरूका लागि भर्नाको अन्तिम अवसर।
प्राविधिक शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी संस्था अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ 9001:2015 प्रमाणपत्र प्राप्त गर्न सफल एसएनपीआई कलेज भरतपुर चितवनमा स्नातक तहमा इन्जिनियरिङ तर्फ बीई सिभिल र बीई इलेक्ट्रिकल कार्यक्रममा सीमित सिटका लागि पुनः प्रवेश परीक्षा आवेदन फारम खुल्ला गरिएको हुँदा इच्छुक विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति यही मंगसिर 19 गते सम्म।
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन 056-572-417,
मोबाइल 98550-60768, 98550-60769 र 98550-64960।
तेह्रौं साउथ एसियन गेम्स 2019 काठमाडौँ र पोखरामा 1-10 डिसेम्बर 2019, अब 3 दिन बाँकी।
मेगा बैंक प्रस्तुत गर्दछ मेगा माया बचत खाता, फ्यामिली फर्स्ट।
नियमित बचत सँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभूति पनि यसैमा छ।
खातावाल तथा श्रीमान वा श्रीमती लगायत 2 जना सन्तानको लागि ₹1,50,00,000 बिमा सुरक्षण योजना।
वाणिज्य बैंकहरूले प्रदान गर्दै आएको बिमा सुरक्षण रकम मध्ये हालसम्मकै सर्वाधिक रकम।
3 फरक योजनाहरू मध्ये आफूलाई उपयुक्त योजना छनौट गर्न सकिने, साथै न्यूनतम मौजदात ₹1,000 नै बिमा सुविधा सहितको बचत योजना पनि उपलब्ध छ।
जानकारीका लागि नजिकैको मेगा बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
मेगा बैंक नेपाल लिमिटेड, विश्वास जित्दै अघि बढ्दै।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपालले भारतसँग सीमा विवाद भएका लिम्पिया धुरासँगै सुस्ताको समस्या पनि समाधान गर्न गृह कार्य अगाडि बढाएको छ। नेपाल सरकारले भारत सरकारलाई विवादित लिम्पिया धुराको नोट समेत पठाएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो। आज सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा उहाँले नेपालले कालापानी तथा लिम्पिया धुरा सम्बन्धी नेपाल पक्षका ऐतिहासिक दस्ता दस्तावेज कागज पत्र प्रमाण जुटाएर तथ्यगत आधारमा वार्ता गर्ने पनि बताउनु भएको छ।
हामीलाई कसैको एक इन्च जमिन चाहिँदैन, हाम्रो प्रमाणले पुग्दैन भने अरूको जमिनमाथि हामी दावा गरिरहेका छैनौँ। जुन कुरा विभिन्न तथ्य र प्रमाणहरू हाम्रा पुराना व्यवहारहरू सन्धि सम्झौताहरूमा उल्लेख भएका कुराहरूमै यो कुरा स्पष्ट छ। मैले पहिलोचोटि नै भनेको थिएँ, हामीले जनगणना गराएका हौँ, अर्काको भूमिमा होइन, हाम्रै भूमिमा। हाम्रा लालपूर्जाहरू होलान् जनतासित, ती पनि कुरा छन्।
मन्त्री बास्कोटाले सीमा समस्याबारे अध्ययन गर्न गठित समितिले 3 महिनाभित्र आफ्नो प्रतिवेदन दिने पनि बताउनु भएको छ। उहाँले लिम्पिया धुरासँगै सुस्ताको सीमा समस्याको पनि कूटनैतिक र राजनैतिक रूपमा समाधान गर्ने पहल भइरहेको बताउनुभयो।
प्रमाण बिना दावी गर्ने कुरा दावी हुन सक्छ तर सत्य पुष्टि हुन सक्दैन। त्यसैले हामीले भनेका के छौँ भने तथ्यको आधारमा सत्य पत्ता लगाउने र सत्य स्थापित भएको कुरालाई हामीले न्यायपूर्ण सार्वभौम सत्ताको सिद्धान्त र सम्बन्धको आधारमा स्वीकार गर्ने।
सरकारले भूमि सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। पछिल्लो पटक बसेको मन्त्री परिषद बैठकले विधेयक तर्जुमा गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले जानकारी दिनुभयो। उहाँले गुठी विधेयक पनि एकीकृत विधेयकमै समेटिने बताउनुभयो। आज सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले नेपाल भारत पारवहन सन्धि पुनरावलोकन सम्बन्धी वार्ताका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा टोली गठन भयो। सम्पन्न भएको वार्ताले नेपाललाई जलमार्ग जडित बनाउन सहमति भएको पनि जानकारी दिनुभयो। पारवहन सन्धि पुनरावलोकन गर्न बसेको संयुक्त बैठकले नयाँ उचाइ प्राप्त गरेको उहाँको भनाइ छ। सहसचिव स्तरले गरेका निर्णय दुवै देशका सचिव स्तर बैठकमा छलफल हुने र त्यसपछि मन्त्री स्तरमा अनुमोदन भई कार्यान्वयनमा जानेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएको छ। प्रधानमन्त्री ओली सामान्य हिँड्न र खाना खान सक्ने हुनुभएको त्रिवी शिक्षण अस्पतालका डाक्टर अरूण सायमीले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले पनि बिहान ट्वीट गरेर आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउनु भएको थियो। त्रिवी शिक्षण अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गरेर अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको बताउनु भएको छ। उहाँले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने र शुभेच्छा प्रकट गर्नलाई धन्यवाद पनि दिनुभएको छ। प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राखिने डाक्टरले बताएका छन्। प्रधानमन्त्री ओलीको उपचारमा डाक्टर अरूण सायमी, रमेश सिंह भण्डारी, दिव्या सिंह शाह लगायतको टीम रहेको छ।
रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट हिँडेको जन्ती आज जनकपुर धाम आइपुगेको छ। अयोध्याबाट मंगिर 5 गते हिँडेका जन्ती मठिहानी हुँदै आज जनकपुर धाम आइपुगेका हुन्। 500 भन्दा धेरैको संख्यामा आएका जन्तीलाई मठिहानी, जलेश्वर र पिपरा लगायतका ठाउँमा स्वागत गरिएको थियो। जनकपुर धाममा भने नगर परिक्रमा सहित धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कण्डेलले स्वागत गर्नुभयो। अयोध्याबाट आएका जन्तीलाई भोलि 12 बिघामा हुने विशेष कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ। विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निम्तो गरिएको तर उहाँहरू आउने सम्भावना नरहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवले जानकारी दिनुभयो। हरेक वर्ष अयोध्याबाट विवाह पञ्चमीको अवसरमा साधु सन्त सहित सयौंको संख्यामा जन्ती जनकपुर धाम आउने गर्दछन्।
पर्सी हुने उपचुनावका लागि मतदाता परिचय पत्र वितरणको काम शुरू भएको छ। उपचुनावमा मतदाता शिक्षाका लागि खटिएका मतदाता शिक्षा कार्यकर्ताबाट घर दैलोमा पुगेर मतदाता परिचय पत्र वितरणको काम भइरहेको छ। उपचुनावका लागि 37 जिल्लाका 52 रिक्त पदको मतदानका लागि 247 मतदान स्थल र 537 मतदान केन्द्र तोकिएका छन्। यो उपचुनावमा 4,54,114 मतदाताले मतदान गर्नेछन्। चुनावमा प्रतिनिधि सभातर्फ 21, प्रदेशसभा सदस्यतर्फ 43 र पालिकाका विभिन्न पदका लागि 273 उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले साना व्यवसाय तथा उद्यम गर्नका लागि पूँजीको अभाव हुन नदिने बताउनु भएको छ। काठमाडौँको भ्रिकुटी मण्डपमा शुरू भएको हस्तकला व्यापार मेलाको उद्घाटन समारोहमा अर्थमन्त्री खतिवडाले सरकारले साना तथा घरेलु उद्योगको विकासका लागि पूँजीको अभाव हुन नदिने नीति लिएको बताउनु भएको हो। उहाँले बैंकहरू मार्फत सरकारले ब्याज अनुदानमा उपलब्ध गराउने सहुलियत ऋणको उपयोग गर्न पनि हस्तकला व्यवसायहरूलाई आग्रह गर्नुभयो।
साना उद्यम गर्नको लागि चाहिँ हामीले पुँजीको अभाव हुन दिँदैन। ठूला उद्योगहरूलाई केही स्थिति सहज सधैँ नहुन सक्छ र अहिले जति पनि हामीले यो सहुलियत ऋणको कार्यक्रमहरू अघि बढाएका छौँ 5% र 6% सरकारले ब्याज अनुदान दिने भएर त्यो कार्यक्रममा पनि हस्तकलाको विकासको कार्यक्रमलाई जोडेर लान सकिन्छ।
अर्थमन्त्री खतिवडाले साना तथा घरेलु व्यवसायमा सामाजिक सुरक्षा योजना र ज्यालामा भएको वृद्धिका कारण भएका समस्यालाई समाधान गर्न सरकार कर तथा अनुदान प्रणालीबाट सहयोग गर्न तयार रहेको समेत बताउनुभयो। व्यवसायहरूले सरकारले हस्तकलाका उत्पादनको प्रवर्धन र निर्यातका लागि सहयोग गर्नुपर्ने माग समेत गरेका छन्। उनीहरूले पर्यटन वर्ष 2020 पर्यटकहरूलाई नेपाली हस्तकलाको जानकारी गराउन छुट्टै प्रदर्शनी स्थलको व्यवस्था गर्न समेत माग गरेका छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बोधन प्राप्त, काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विशुद्ध इन्जिनियरिङ कलेज युनाइटेड टेक्निकल कलेज चितवनमा BE सिभिल कम्प्युटर र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नु।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 056-527-982,
मोबाइल 98550-5859, 98550-5860।
सुनिश्चित भविष्य मात्र होइन बचत, सपनाहरू पुरा हुने विश्वास हो, भविष्यको लगानी हो, मनको शान्ति हो, बचत आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो, बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुसीहरू, बचत गरौँ ग्लोबल आइमी ब्याङ्क, सबैका लागि ब्याङ्क।
पराई भूमिमा कमाउँछन् खुसी सबको लागि
सौभाग्य हाम्रो, त्यस खुसीलाई हामी पुर्याउँछौँ सबकै दिलमा।
हिमाल रेमेट पुर्याउँछौँ खुसी, अ प्रोडक्ट अफ हिमालयन ब्याङ्क लिमिटेड।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषयतर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल। मध्यपश्चिमाञ्चलकै पहिलो र एकमात्र ISO सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2076-77 लागि BE सिभिल र BCA कार्यक्रममा भर्ना खुल्यो।
साथै 18 महिने सिभिल, इलेक्ट्रिकल ओभरसियर र 3 वर्ष कम्प्युटर ओभरसियरमा केही सिट खाली रहेकाले अध्ययन गर्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज खोराई दाङ, फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684।
गोलभेडा अब अचार मात्र होइन, सस पनि बन्न सक्छ। माली गाईको दुधले गाउँमा चीज उद्योग चल्न सक्छ। गुल्मीको कफी, इलामको चियाले युरोपको बजार भेट्न सक्छ। गोरुले हलो धान्ने दुःख ट्र्याक्टरले अब मेट्न सक्छ। च्याउको भेउ सबैले पाउँदैछन्। आफ्नै देशमा माछा पालन गरी आत्मनिर्भर बन्ने दिन आउँदैछन्,
किनकि सानीमा ब्याङ्कले ल्याएको छ
सहज पहुँच र सरल प्रक्रिया सहितको सानीमा कृषि कर्जा।
सानादेखि ठुला,
किसानदेखि कृषि उद्यमी,
सबैको आवश्यकता पूरा गर्ने सानीमा कृषि कर्जा, किनकि हामीले बुझेका छौँ
कृषिमा लगानी
राष्ट्रको उन्नति।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले लिम्पिया धुरासँगै सुस्ताको सीमा विवाद पनि समाधान गर्ने गृहकार्य भइरहेको संचार मन्त्री बास्कोटाको दावी, भूमि सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सरकारको स्वीकृति, प्रधानमन्त्रीको स्वास्थ्यमा थप सुधार, विवाह पञ्चमीका लागि अयोध्याबाट हिँडेको जन्ती जनकपुरधाम आइपुग्यो लगायतका खबर प्रस्तुत गर्यौं।
प्याज अहिले अचाक्ली महँगो छ। दैनिक मूल्य बढ्दै गएपछि प्याज किनेर खाने उपभोक्ता महँगीको मारमा परेका छन्। तर वर्षेनी यो समस्या दोहोरिरहँदा पनि सरकारले उत्पादनमा खासै चासो दिएको छैन। केही वर्ष पहिले प्याज मिशन कार्यक्रम चलाइए पनि सरकारले त्यसलाई निरन्तरता दिन आयात गर्नुपर्ने निरन्तरता नदिँदा आयात गर्नुपर्ने बाध्यता छ। साथी विष्णु विश्वकर्माले प्याज उत्पादन बढ्न नसक्नुको कारण के हो भनेर नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको बागवानी अनुसन्धान महाशाखाका वैज्ञानिक सुरेन्द्र लाल श्रेष्ठलाई सोध्नु भएको छ।
अब नेपालमा भएको उत्पादन सिद्धिसकेका छ किनभने नेपालमा प्रायःसो उत्पादन हुने भनेको चाहिँ यो फागुन चैत वैशाखमा हो र त्यो प्याज चाहिँ जुन उत्पादन भएको प्याज हामी कहाँ भण्डारणको अभाव छ र चाहिँ उत्पादन भएको प्याज चाहिँ भण्डारणको अभावले गर्दाखेरि कृषक दाजुभाइहरूलाई चाहिँ घरमै राख्नुपर्ने हुन्छ। घरमा राख्ने बेलामा त्यसलाई चाहिँ अब राम्रोसँग व्यवस्था गर्न सक्यो भनेदेखि 3-4 महिनासम्म चाहिँ राख्न सकिने हुन्छ। मतलब चाहिँ यो असार साउनसम्म त नेपालमा उत्पादन भएको प्याजले नै पुग्छ र त्यसपछि नेपालमा बाहिरबाट चाहिँ आयात गर्नुपर्ने हुन्छ र यस्तो अवस्थामा अहिलेको अवस्थामा चाहिँ अब जुन इन्डियाबाट व्यापक रूपमा आउँथ्यो नेपालको यो बेमौसमी समयमा र यसपालि अब इन्डियाबाट पनि बाहिर यो बाहिर आउन नदिएको हुनाले चाहिँ हामी कहाँ अहिले प्याजको भाउ चाहिँ एकदमै वृद्धि भएको छ।
प्याजको उत्पादन त्यति धेरै देखिँदैन तर आयात चाहिँ वर्षेनी बढ्दछ। पहिला पनि सरकारले प्याज उत्पादन बढाउने एउटा कार्यक्रम ल्याएको थियो तर त्यो कार्यक्रमले निरन्तरता पाउन सकेन। यसरी प्याज उत्पादन सरकारले किन बढाउन सकेको छैन?
हजुर, अब यसो हो कि त्यो पहिला जुन यो प्याज मिसन चल्यो त्यसलाई निरन्तरता दिन सकेको भएदेखि नेपालको उत्पादन चाहिँ यो अवस्थामा भोगिराख्नु पर्ने थिएन, बढ्थ्यो। तर अब त्यो प्याज मिसन चाहिँ 4 वर्षपछि त्यसलाई चाहिँ यो कन्टिन्युटी निरन्तरता पाउन सकेनन्। र अर्को चाहिँ देखिएको के छ भन्दाखेरि हामीले यो भण्डारण यो प्याज भण्डारणलाई अलिकति टेवा नदिन नसकेको भण्डारणलाई विकास गर्न नसकेको अवस्थाले गर्दाखेरि पनि हामी कहाँ भएको जुन उत्पादन भएको प्याज चाहिँ अब यो त 3-4 महिनापछि त यसमा चाहिँ स्प्राउट आउने कुहिने सर्ने भएर खेरो जाने हुन्छ। नत्र भनेदेखि जुन खेरो जाने चाहिँ प्याज चाहिँ भण्डारण गर्न सकेको भएदेखि चाहिँ अझ लामो अवधिसम्म यसलाई चाहिँ प्रयोग गर्न पाउँथ्यो। मेन देखेको चाहिँ नेपालमा अहिले भण्डारणको अभाव नै हो।
अन्तिममा चाहिँ यो कि सबै किसानले प्याज लाउँछन् तर आफूलाई पुग्ने गरे पनि प्याज उत्पादन भएको पाइँदैन जसले गर्दा आयात बढिरहेको छ। प्याज उत्पादन बढाउन सरकारले नागरिकले स्वयं किसानले के गर्नु पर्ला?
हजुर, अब प्याज उत्पादन गराउनको लागि चाहिँ सबै लाग्नुपर्ने हुन्छ। कृषकहरूलाई अब यो प्रविधिहरू जानकारी नभएको हुनसक्छ, लगाउने तरिकामा चाहिँ नयाँ नयाँ तरिकाहरू चाहिँ जानकारी नभएको हुनसक्छ। त्यसको लागि कृषकहरूलाई चाहिँ राज्यले उनीहरूलाई चाहिँ विभिन्न यो अवेरनेस तालिमहरू दिने अनि चाहिँ यो उनीहरूलाई चाहिँ अवलोकन भ्रमण गराउने यस्तो गरेर किसानहरूलाई चाहिँ जागरूक बनाउने त्यसरी चाहिँ एउटा चाहिँ प्रविधिहरू किसानका माझमा पुर्याउनु पर्ने हुन्छ। अनि अर्को कुरा अब यो व्यावसायिक रूपमा चाहिँ यो प्याज खेती गर्नलाई कृषकहरूलाई चाहिँ ऋणको सुविधा चाहिने हुन्छ। त्यसकारण चाहिँ एकदम सहुलियत दरमा कृषकलाई सजिलैसँग चाहिँ प्याजमा लगानी गर्नलाई चाहिँ ऋणको चाहिँ ब्याङ्कबाट ऋण पाउने व्यवस्थामा अलिकति ध्यान दिनुपर्ने हुन्छ। र अर्को चाहिँ मैले अघि पनि भनिहालेँ यसमा चाहिँ भण्डारण यो प्याज चाहिँ उत्पादन गरिसकेपछि त्यसलाई चाहिँ तुरन्तै भण्डारण गर्ने चाहिँ व्यवस्थाको लागि चाहिँ अलिक भण्डारणको चाहिँ कोल्ड स्टोरेजहरूको क्यापासिटीहरू चाहिँ यसलाई बढाउने विभिन्न क्षेत्रमा जहाँ जहाँ प्याजको चाहिँ उत्पादन चाहिँ पक्कै क्षेत्र छ ती नजिकै चाहिँ यो भण्डारणको चाहिँ लागि चाहिँ कोल्ड स्टोरहरूको चाहिँ व्यवस्था गरिदिनु पर्ने यी कुराहरू। र अर्को चाहिँ कस्तो भन्दाखेरि कृषकहरूलाई चाहिँ उनीहरूले चाहेको च्वाइस अनुसारको जातहरू चाहिँ र गुणस्तरीय बिउ उत्पादन गर्नुपर्ने र कृषकहरूमा पनि अब चाहिँ यो गुणस्तरीय बिउ उत्पादन गर्ने चाहिँ तरिकाहरू सिकाउने कृषकहरूको पनि चाहिँ लाई यो समूहहरू चाहिँ बनाएर त्यहाँ चाहिँ गुणस्तरीय चाहिँ बिउ उत्पादन गर्ने चाहिँ कार्यक्रमहरू सञ्चालन गर्न सक्यो भनेदेखि चाहिँ हामीले निश्चय पनि यो प्याजको उत्पादन बढाउनमा चाहिँ सहयोग गर्छ।
राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम 84% सकिएको छ। भैरहवामा निर्माणाधीन विमानस्थलको टर्मिनल भवन प्राविधिक उपकरण जडानको काम धमाधम भइरहेको हो। विमानस्थल निर्माणको 84.25% प्रगति भइसकेको गौतम बुद्ध विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताउनुभयो। विमानस्थलको 45 मिटर चौडाई र 3000 मिटर लामो धावन मार्ग यससँगै नै कालोपत्र भइसकेको छ। सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष 2020 केन्द्रमा राखेर विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम भइरहेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले गौतम बुद्ध विमानस्थल छिट्टै सञ्चालनका लागि प्राथमिकता दिएको र भ्रमण वर्षको शुभारम्भसँगै विमानस्थल पनि व्यावसायिक प्रयोजनमा ल्याइने बताउँदै आउनुभएको छ।
अर्घाखाँचीमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउने 19 जनाकै परिचय खुलेको छ। सन्धिखर्का नगरपालिका 6 नरपानीमा भएको बस दुर्घटनामा गाडी धनी सिद्धगंगा नगरपालिका 2 का सन्त बहादुर बस्नेत, चालक कपिल वस्तुका बसन्त भनिने ओम बहादुर थापा सहित 19 जनाको ज्यान गएको हो। दुर्घटनामा घाइते भएका 18 जना मध्ये 8 जनाको भैरवा मेडिकल कलेज र 7 जनाको चौहारा अस्पताल बुटौलमा उपचार भइरहेको छ। अर्का 1 जनालाई काठमाडौँ रेफर गरिएको छ। 2 जना भने उपचारपछि घर फर्किएका छन्। सन्धिखर्कबाट बुटौलका लागि छुटेको लु 2 ख 2148 नम्बरको बस दुर्घटना भएको हो। बस दुर्घटनामा ज्यान गुमाएका र घाइते हुनेहरूको पूरा विवरण उज्यालो अनलाइनमा पढ्न सक्नुहुन्छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
नेपालकै सबैभन्दा ठूलो निजी आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल दृष्टि आँखा केन्द्र।
हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया,
मधुमेह बिरामीका पर्दाको परीक्षणको लागि विशेष प्याकेजको व्यवस्था,
पूर्ण रूपमा कृत्रिम आँखाको सुविधा तथा अल्छी आँखाको उपचारका साथै आँखाको सम्पूर्ण परीक्षणका लागि
दृष्टि आँखा केन्द्र कलङ्की। फोन 52 24 352 र 52 24 353।
वेबसाइट www.drishti.org।
अब दृष्टिको 8 शाखा काठमाडौँको नयाँ बानेश्वरमा पनि दृष्टि आँखा केन्द्र।
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारैभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। काठमाडौँमा मंगसिर 15 र 24 गते 2 दिन जोर बिजोर प्रणाली लागू हुने भएको छ। ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गर्न भन्दै उद्घाटनको दिन मंगसिर 15 गते बिजोर र समापनको दिन मंगसिर 24 गते जोड नम्बरका गाडी चलाउन दिने भएको हो। साग सुरक्षा उपसमितिले गरेको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सागको डेलिगेसन कार्ड भएकाहरूका लागि भने यो व्यवस्था लागू नहुने बताउनुभयो।
नेपाली भूमिको रक्षाका लागि दवाब दिन कञ्चनपुरका युवाले संकलन गरेको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाएका छन्। युवा जागरण अभियान दार्चुलाले नेपाली भूमि कालापानी, लिपुलेख र लिम्पियाधुरा रक्षाका लागि भन्दै संकलन गरेको हस्ताक्षर आज जिल्ला शासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाएका हुन्।
जुम्लामा गएको आइतबारदेखि हराइरहेका एक बालक मृत भेटिएका छन्। पातारासी गाउँपालिका 5 घर भई सदरमुकाममा पर्दै आएका 9 वर्षीय सुभाष बोहराको शव भेटिएको प्रहरीले जनाएको छ।
डोटीको प्रहरी हिरासतमा रहेका गाडी चालक गणेश पालीको ज्यान गएपछि 2 जना प्रहरी निलम्बनमा परेका छन्। घण्टेश्वर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान शंकर खड्का र प्रहरी जवान दीपक सामन्तलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
मेरो पनि भन्नु छ।
प्याजको भाउ बढेको विषयमा तेजबहादुर राउत व्यङ्ग्य गर्दै फेसबुकमा लेख्नुहुन्छ, प्याजको भाउ बढेर मलाई खासै असर परेको छैन, त्यही खान मात्रै नपाएको हो। अब यसरी सबै खाद्य वस्तुको भाउ बढ्दै जाने र मैले खाना छोड्दै जाने खेलको फाइनल कहिले टुङ्गिन्छ त्यो चाहिँ हेर्न बाँकी नै छ।
यसै विषयमा कृष्ण रिमाल लेख्नुहुन्छ, मूल्य वृद्धि हाम्रै अल्छीपनाले बढेको हो। आफ्ना खेतबारी बाँझो राखेर ठुलाको कुरा गर्न सुहाउँदैन। कुनै चिज अचाक्ली महँगियो भने त्यो वस्तुको उपभोग कम गर्नुपर्छ। गाउँमा बस्नेहरूले सकेसम्म उत्पादन बढाउँ, सहरमा बस्नेहरूले महँगिएको वस्तुको खपत घटाउँ। समस्या सल्टिन्छ। मुख्य कुरा उत्पादनका लागि सरकार किसान मैत्री बन्नुपर्छ।
उज्यालीको अँध्यारो कथा विदेशबाट पैसाको सट्टा छोरो बोकेर फर्किनु पर्यो शीर्षकको सामग्री उज्यालो अनलाइनमा पढेर काजी गुरुङले लेख्नु भएको छ। हाम्रा उज्याली दिदी बहिनीहरू यस्ता वास्तविक कथा सुनेर पनि अँध्यारो कथा बनाउन परदेशिनु भनेको देशमा व्यावहारिक शिक्षा र बेरोजगारीको समस्या हुनु हो। सरकार अब गम्भीर बन्नुपर्छ।
यसै विषयमा सन्तोष कुमार काप्री लेख्नुहुन्छ, हाम्रा छोरीहरू विदेशीको गर्व बोकेर चुपचाप नेपाल आउँछन्, छोराहरू विदेशीको सीमा रक्षाका लागि बन्दुक बोक्छन्, अनि हामी भन्छौ राष्ट्रवादी र स्वाभिमानी नेपाली, आखिर यो बाध्यता कहिलेसम्म?
कपाल हल्लाउँदै मोबाइल चलाउँदै अनि बाटो काट्दै शीर्षकको सामग्री उज्यालोमा पढेर फेसबुकमा बिम्ब प्रकाश नाम राखेका साथी लेख्नुहुन्छ, जेब्रा क्रसमा गति शून्य हुनुपर्छ भन्ने हुन्छ। यथार्थमा सबैभन्दा तीव्र गति जेब्रा क्रसको नजिक आइपुग्दा मात्रै हुन्छ। बाटो काट्नेहरूको त के कुरा गर्नु, आकाशी पुल मुनिबाट बाटो काटिरहेका हुन्छन्। सबैले ट्राफिक नियम सिक्नु र सुध्रनु जरुरी छ।
अनि अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबर पढेर द्वारिकानाथ ढकाल लेख्नुहुन्छ, यस्ता खाले दुर्घटना भइरहेका छन्, न सरकार चासो दिन्छ न त यातायात व्यवसाय नै, निरीह नागरिक मरिरहेका छन् र घाइते भइरहेका छन्।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र उपेन्द्र राज पाण्ड्य। नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तरमा सुधार भएको छ। केन्द्रीय प्रदूषण नियन्त्रण विभाग सीपीसीबीका अनुसार नयाँ दिल्लीको आनन्द विहारमा बिहान गरिएको वायुको गुणस्तर मापनमा सूचकांक 170 देखिएको हो। त्यस्तै गरी जवाहरलाल नेहरू रंगशालाको 118 मापन गरिएको छ। दिल्लीको वायुको गुणस्तर नराम्रो भएको भन्दै यसअघि विद्यालयहरू बन्द गरिएको थियो। गाडीमा जोर प्रणाली लागू गरिएको थियो, तर अहिले भिजिबिलिटीको अवस्थामा निकै सुधार आएको केन्द्रीय प्रदूषण नियन्त्रण विभागले जनाएको छ।
अब खेल खबर। दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ। पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल दोस्रो खेलमा भारतसँग सोझो सेटमा पराजित भएको हो। हारपछि पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने बाँकी नै छ। समूहको अन्तिम खेलमा भारत र बंगलादेश खेल्नेछन्। बलियो टीम भारतले बंगलादेशलाई हराएमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवड हलमा भएको खेलमा नेपालले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो। प्रतिस्पर्धात्मक सेटमा नेपाल 24-26 पराजित भयो। दोस्रो सेटमा भारत विरूद्ध निकै कमजोर देखिएको नेपाल 25-12 पराजित भयो। त्यसपछि अन्तिम सेटमा नेपाल 25-16 पराजित हुन पुग्यो।
साग अन्तर्गत आज भएको पुरूषतर्फको भलिबलमा पाकिस्तान विजयी भएको छ। जितसँगै पाकिस्तान सेमिफाइनल नजिक पुगेको छ। पाकिस्तानले मालदिवसलाई 3-0 सोझो सेटमा पराजित गर्यो। जितसँगै पाकिस्तानले अङ्क तालिकामा 2 अङ्क जोडेको छ।
सरकारले 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्व कर्माले सागको व्यवस्थापन र खेलकुद सञ्चालन सम्बन्धी सबै तयारी पूरा भएको बताउनु भएको हो।
अहिले 13 साग आयोजना व्यवस्थापन र खेलकुद सञ्चालन सँग सम्बन्धित सम्पूर्ण तयारीका कामहरू सम्पन्न भइसकेका छन्। मक्सिर 15 गते साँझ 5 बजे 13 सागको भव्य समुद्घाटन दशरथ रंगशालामा सम्माननीय राष्ट्रपति ज्यूबाट समुद्घाटन हुँदैछ।
र फिफा वरियतामा नेपाल 3 स्थान तल झरेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल 3 स्थान तल झरेको हो। नयाँ वरियतामा नेपाल 170 स्थानमा रहेको छ। यसअघि नेपाल 167 स्थानमा रहेको थियो। दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा माथि भारत 108 र मालदिव्स 155 स्थानमा रहेका छन्। नेपालभन्दा तल बंगलादेश 187, भूटान 189, पाकिस्तान 201 र श्रीलंका 205 स्थानमा रहेका छन्। विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ।
यिनै खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
लिम्पिया धुरासँगै सुस्ताको विवाद सीमा विवाद पनि समाधान गर्ने सरकारको गृह कार्य। अरूको 1 इन्च भूमि पनि नचाहिने संचार मन्त्री बासकोटाको भनाइ।
भूमि सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सरकारको स्वीकृति। गुठी विधेयक पनि एकीकृत विधेयकमै समेटिने।
विवाह पञ्चमीका लागि अयोध्याबाट हिँडेको जन्ती जनकपुर धाम आइपुग्यो, भोलि राष्ट्रपतिले स्वागत गर्ने।
नयाँ दिल्लीमा वायुको गुणस्तरमा सुधार, भिजिबिलिटीको अवस्था पनि सहज बन्दै।
र साग अन्तर्गत आज भएको महिला भलिबलमा नेपाल भारतसँग पराजित, फिफा वरियतामा नेपाल 3 स्थान तल झर्यो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी प्रवीण श्रेष्ठसँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि बिदा हुन्छौ। नमस्कार।